अब सुनौ युनिसेफ नेपालको सहयोगमा अमार्क एशिया पेसिफिक अकोराब र उज्यालोको संयुक्त प्रयास रेडियो नाटक श्रृंखला मिलनचोक।
सुत्केरी हुने दिन नजिकिँदै जाँदा चाहिन्छ योजना दरिलो। सुत्केरी गराउँदा लाग्ने खर्च, साथ रहने मान्छे, रगत दिने मान्छेको, स्वास्थ्य संस्थामा लैजान योजना र जटिलता पर्यो भने कहाँ लैजाने, सब कुरामा दिनुपर्छ ध्यान। हेलो, हाई, नमस्कार है जुङ्गे काकाको मिलनचोकको कथा भन्न रेडियोमा आएको। बिर्सनु त भएको छैन नि। देवानन्द बन्ने भयो बिजुली मिस्त्री र पसले। विकल र देवानन्दलाई नयाँ काममा लगाउने भयो नि सुजाताले। तर मनोजले सुजाता विरुद्ध डबलेलाई सुर्यायो। अनि सम्झना छ नि गर्भवती जानुकालाई चिटचिट पसिना आएको।
हिँड्नु हिँड्नु, तपाईँ कोठामा आराम गर्नु, बिस्तारै बिस्तारै। ल ओ ओ, यहाँ यहाँ खाटमा पल्टिनु त।
के भएको होला त बुहारी, तिमीलाई अचानक कस्तो चिटचिट पसिना आयो?
खोइ आमा, के भएको, कस्तो खुसमु खुसबु।
मैले इन्टरनेटमा पढेकी थिएँ, यस्तो चरम ऐठान हुनु चाहिँ खतराको लक्षण हुनसक्छ, तर माइजूको अरू त्यस्तो केही सङ्केत छैन। हात खुट्टा त सुन्नेको छैन नि माइजू?
त्यस्तो त केही पनि छैन।
खै आँखा हेरौँ, आँखा गर्नु त जिब्रो हेरौँ। जिब्रो तथा आँखाको ढकनीभित्र पहेँलोपन त छैन। यस्तो धेरै थकाइ लाग्ने र छिटो छिटो सास बढ्ने चाहिँ रक्त अल्पताको लक्षण हो।
अस्ति डाक्टरले दिएको आइरन चक्की त खाइरहेको छु, रगत कम भएको त छैन होला। कहिले काहीँ नानी चले जस्तो लाग्छ, त्यसैले पो हो कि?
अँ, हुनसक्छ त्यस्तो पनि। माइजूको खुट्टा, पाखुरा वा अनुहार अस्वाभाविक रूपमा सुन्निएको पनि छैन। पेटमा बच्चा पनि चलिरहेकै छ भनेपछि त्यति चिन्ता गर्नु नपर्ला।
जानुकाको गर्भको बच्चा 7 महिनाको भयो। रामानन्द र कौशल्याको उत्साह थपिँदैको। सोहनको दैनिक फोन, सुकुमारीले इन्टरनेटमा खोजेको जानकारी र परिवारको रेखदेखले जानुका र उसको गर्भमा रहेको बच्चा स्वस्थ छ। प्रियङ्का र मोहन घरमा त्यति बोलेका छैनन्। के पाक्दैछ उनीहरूको मनमा, त्यो चाहिँ खुल्न बाँकी नै छ। यता सुन्नुहोस् न, जानुकाको गर्भ 7 महिना पुरा हुँदा रामानन्द र कौशल्याले थालेका छन् परिवारमा नयाँ सदस्य आगमनको तयारी। गएको साता मात्रै जानुकाले धनुष्टङ्कारको खोप लगाइन्, एचआईभी परीक्षण पनि गरिन्। जानुकाको गर्भ जति जति बढ्दै गयो, उति उति सोहनले फोन गर्ने क्रम पनि बढिरहेको छ। सुकुमारी 24 घन्टा जानुकाको साथ हुन्छन्। सुन्नुहोस् त, अहिले कौशल्या र रामानन्दले जानुकालाई स्वास्थ्य चौकी लिएर जाँदा पनि सुकुमारी सँगै छिन्।
धन्यवाद कौशल्य आमालाई पनि, तपाईँले खतराको सङ्केत देख्ने बित्तिकै जानुकालाई स्वास्थ्य चौकी ल्याउनु भयो।
केही खतरा त छैन नि बुहारीलाई?
छैन आमा, छैन, सबै राम्रो छ। ब्लड प्रेसर पनि ठिक छ, गर्भमा बच्चा चलेको पनि ठिक छ। हुन त के सुकुमारीले सबै कुरा भनिसकेको होला पहिले घरमा?
ए, नातिनीलाई त कति कुरा आउँछ आउँछ नि। अघि घरबाट निस्कदा पनि कुरा गर्दै
थिए। अब त 7 महिनाको गर्भ पुग्यो, बच्चालाई जन्म दिने योजनाको विषयमा सोध्ने त होला तपाईँले। रामानन्द बा बाहिरै हुनुहुन्छ, भित्र बोलाउँ कि?
पर्दैन पर्दैन, तपाईँहरूले बनाउनु भएको योजना भन्नुहोस् न, केही थप्न पर्यो भने म सुझाव दिउँला।
लामा भनिदिन त, हामीले सोन मामासँग सल्लाह गरेर बनाएको बच्चालाई जन्म दिने योजना।
बच्चा जन्माउन हामीले यही चित्रनगरको यो स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा आउने योजना बनाएका छौँ। असामान्य अवस्था आए रोसी बजारको अस्पताल लैजाने सल्लाह छ।
अझ थप उपचार आवश्यक परेमा माइजूलाई सुत्केरी गराउन काठमाडौँसम्म लैजाने योजना बनाएको छ नि सोहन मामाले त।
कस्तो राम्रो, हरेक गर्भवती र उनको परिवारले बच्चा जन्माउन घर नजिकैको बर्थिङ सेन्टरको पहिचान गर्नुपर्छ।
त्यो हाम्रा लागि त यही स्वास्थ्य चौकी भइगयो।
जटिलता उत्पन्न भएको अवस्थामा आवश्यक उपकरण सहितको नजिकैको स्वास्थ्य संस्था पहिचान गरिराख्नुपर्छ। थप उपचार भएको स्वास्थ्य संस्थामा समयमै पुग्नका लागि पहिले आपतकालीन यातायातको प्रबन्ध र योजना बनाउनुपर्छ।
अनि माइजू सुत्केरी हुँदा को मान्छे साथै बस्ने भनेर नि सल्लाह भइसकेको छ।
सबै कुरा जानेकी सुकुमारी नै घरमा भएपछि सुत्केरी गराउन पक्का योजना बनेको रहेछ। हरेक परिवारले बच्चा जन्मिए लगत्तै नयाँ आमा र बच्चाको हेरचाह गर्न मद्दत पुर्याउने व्यक्ति पनि पहिल्यै पहिचान गर्नुपर्छ।
त्यसका लागि त मेरी छोरी पवित्रा छँदै छिन् नि।
हुन त यस्तो काम मामाले गर्नुपर्ने हो, तर हाम्रो मामा त टाढा हुनुहुन्छ, त्यही भएर मेरो आमाले मुख्य भूमिका निर्वाह गर्नुहुन्छ। अनि सहायक रोलमा हामी सबै छँदैछौँ नि।
अनि यो बर्थिङ सेन्टरमा चाहिँ कसरी ल्याउने त जानुका लागि?
रामानन्द बाको साथीले इमर्जेन्सी पर्यो भने आफ्नै गाडी मिलाउँछु भन्नुभएको छ। अर्को अस्पताल जानु परे रोसी बजारको एम्बुलेन्स बोलाउने पनि सल्लाह छ, नत्र घरबाट देवानन्द मामा, मोहन मामा र अरू दुईजनाले स्ट्रेचरमा बोकेर ल्याउने योजना छ।
धेरै राम्रो। बच्चालाई जन्म दिने मिति नजिकै गएपछि के सामान लिएर बर्थिङ सेन्टरमा आउने भन्ने पनि योजना बनाउनु पर्छ आमा।
अँ, त्यो पनि सल्लाह भएको छ। भनिदेऊ त नातिनी, के अरे?
न्यानो कपडा, सफाइ सम्बन्धी किट्स र आवश्यक खानेकुरा ल्याउने त हो। सफाइ किट्स आमाले किन्नुहुन्छ, लुगा कुन लैजाने सल्लाह भइसकेको छ।
त्यसो भए लाग्ने खर्चको तयारीका बारेमा त मैले भन्नु परेन नि।
यसमा पनि कहानी पो छ त हाम्रो हजुरआमाको, भनिदिउँ।
भन न भन, के भयो र?
हजुरआमाले मामाको बिहे गरेको दिनदेखि कान्छी बुहारीको सुत्केरी खर्च भनेर दिनको 5 रुपियाँ दरले जोगाउनु भएको रहेछ। उता मामाले नै पठाउनु भएको छ, अनि हजुरबाले त झन् सबै खर्च ठिक्क पारिसक्नुभयो।
सुत्केरी गराउने बेला यातायात, खाद्यान्न र आवश्यक सामग्री जो गर्दा लाग्न सक्ने खर्च पहिल्यै ठिक्क पार्नु त पर्छ त। के पर्छ पर्छ। दम्पतिले पत्नी गर्भवती भएसँगै बचत सुरु गर्नु असाध्यै राम्रो।
बच्चा जन्माउँदा आवश्यक परे रगत दिने मान्छेको बारेमा चाहिँ मामाले सल्लाह मिलाउनु भएको छ। माइजू र मामाको रगत एउटै समूहको रहेछ। मामाका साथीहरू छन् रे रोसी बजारमा, उनीहरू पनि तयार छन्।
कान्छी बुहारीको कोखमा आएको बच्चा त निकै भाग्य मानिस आमा। राम्रो हेरचाह गर्ने बाबाआमा, हजुरबा हजुरआमा र पवित्रा जस्तो फुपो भएपछि के चाहियो?
बाबुको मुखमा दुध भात जाओस्। सानैदेखि त्यो कान्छो सोहनले पढ्न सकेन भनेर सबैले हेला गर्थे, अब जन्मिने सन्तान स्वस्थ, ज्ञानी, बुद्धिमानी भइदिए हुन्थ्यो।
हुन्छ आमा, हुन्छ, पक्कै हुन्छ। गर्भमा रहेदेखि राम्रो स्याहार सुसार पाएको बच्चा तीक्ष्ण बुद्धिको हुन्छ। त्यसमाथि सूचना कुमारीको सङ्गतले त झन् असल हुन्छ नि।
म त भोलि पर्सि साइन्टिस्ट हुने हो। अर्को महिना जन्मिने बच्चा त धेरै पढेर म भन्दा नि ठुलो साइन्टिस्ट हुन्छ। अहिले नि जानुका माइजीको पेटमा बसेर सुनिरहेको होला है आमा।
लु सुन्नु हो नि, सबैभन्दा पहिला बच्चा जन्माउन जाने स्वास्थ्य संस्था र जटिलता उत्पन्न भए जाने ठाउँको योजना बनाउनु पर्यो। सन्तान जन्मने बेला र पछि गर्भवतीको साथमा को रहने निदो हुनु पर्यो। गर्भवतीलाई स्वास्थ्य संस्था लाने कसरी गर्नु पर्यो पूर्व तयारी। गर्भवती र नवजात शिशुका लागि के सामान लैजाने हो गर्नु पर्यो निदो। के कति खर्च लाग्छ पहिल्यै जुटाउनु पर्यो। आवश्यक पर्दा रगत दिने मान्छे हुनु पर्यो तयार। यति कुरा प्रष्टसँग बुझेर गरौँ बच्चा जन्माउने सुरसार। ए हजुर, यता सुन्नुहोस् न, कौशल्या, रामानन्द र सुकुमारीको ध्यान गर्भवती जानुकामा केन्द्रित भएकोले प्रियङ्काले जानुकालाई केही गर्न सकेकी थिइनन्। तर आज त अति नै भयो प्रियङ्कालाई। लुगा धोएर रोसी बगर भरि सुकाएको छ। सुन्नुहोस् त, भैँसी कोठालो गएकी प्रियङ्काले के गर्दैछिन् आज?
होइन, बगरको घाँस नचरेर किन कराउँछ यो भैँसी? तैँले नि धेरै रिस नउठा है, खलास फेरि लौरो। बिहानभरि लुगा धोएर सुकाएको थकाइ मरेको छैन, दिनभरि भैँसी गोठाला लाग्नु पर्ने, कसैको नभएको गर्भवती जानुको सबैले जिउ जिउ गर्नुपर्ने। होइन, एउटा छोरी त हामीले पनि पाएको हुने हो। मैले केही गर्न नसके पनि यही भैँसीले ठिक पार्छ त्यो जानुकालाई। हिँड, उता हिँड भनेको। हे, आइज न यता आइज। लाजा टम्नहरू ला
रोसीको बगरमा भैँसी नाच पो चल्दैछ त प्रियङ्का भाउजू।
ए, हेर्नु न देवानन्द बाबु, यो भैँसीलाई के भएको हो कुन्नी? अघिदेखि उफ्रेको छ उफ्रेको छ। धोएर सुकाएको जानुकाको लुगा पनि मैलो पारिसक्यो भने
होइन भैँसी भन्दा त तपाईँ पो धेरै उफ्रिरहनु भएको छ त भाउजू। तपाईँले दाम्लो समातेको समाते हुनुहुन्छ, भैँसी त बिचरा उफ्रिन पाए पो उफ्रिनु।
ए हो र, आमै सबै लुगा कुल्चेर खतम पारिगयो नि यो भैँसीले त।
कठै यति सोझो बाल्टीभरि दुध दिने भैँसीलाई आफैले दाम्लो समातेर किन पिटेको त्यसरी बिचरा। ल्याउनुहोस् बरु म पुर्याइदिन्छु घरसम्म। नकरा न भैँसी नकरा, अब तँलाई कसैले पिट्दैन क्या, घर जाने अब।
होइन होइन बाबु, भैँसी त मै लैजान्छु नि, तपाईँलाई के को दुःख? तपाईँले दाम्रो समात्ने बित्तिकै भैँसी दौडी नै छोड्यो।
अब त घर आइगयो नि भाउजू, कति नै टाढो छ र, एउटा खेतको गोरु कटेपछि त आँगनमै पुगिन्छ। लु भन्ने बित्तिकै घर पनि आइहाल्यो। लु हेर्नु,
ए के अचम्म हो आज, देवानन्द पो हाम्रो भैँसी गोठालो गएको हो कि के हो?
यस्तो भैँसीको गोठालो जान पाए त पेटभरि दुध खान पाइदो हो नि काकी, मैले त रोसी बगरबाट घरसम्म डोर्याएर ल्याइदिएको मात्रै हो।
तपाईँहरू जानुकालाई जताएर आइसकेको आमा, आज कति चाँडै भएछ? म त अस्ति नै जस्तै धेरै बेर लाग्ला भन्ठानेको त।
आज निकै चाँडै भयो, तिमीले गोठबाट भैँसी फुकाएर निस्किने बित्तिकै हामी आइपुगेको, त्यही भएर तिमीले भैँसी कहाँ कहाँ चरायौ सबै देख्यौँ हामीले।
ल आमा म चाहिँ गएँ है अहिले।
ल देवानन्द, धन्यवाद तिमीलाई, तिमीले बेलैमा नल्याएको भए यो दुध दिने भैँसीले अझ कति पिटाइ खान्थ्यो होला।
आज भैँसीले दुःख दिएर नि आमा सबै सुकाएको लुगा कुल्चियो।
भैँसीले दुःख दिएर जानुकाको लुगा जति छानी छानी कुल्च्यो होला है?
हो भने आमा, तपाईँ पत्याउनुहुन्न होला, भैँसीले त्यस्तै गर्यो आज।
बिचरा, तिम्रो छोरी टिङ्कु सिंहमा गएर झुन्डिँदा पनि केही नगर्ने भैँसीलाई किन दोष दिन्छौ बुहारी? सबैभन्दा पहिले बगरको वल्लो छेउबाट कपडा सुकाएको ठाउँतिर कुदाउँदै किन लगेको भैँसी?
मैले लगेको होइन कि आमा।
चुप लाग, वल्लो छेउबाट भैँसीलाई घिस्याउँदै लगेको हामीले नै देखेको, त्यतिखेर हामी घर आइसकेका थियौँ।
त्यो त अलि धेरै घाँस छ भनेर लगेको, त्यसरी सुकाएको लुगा कुल्चेला भन्ने के थाहा त मलाई?
अब के गर्नु, भैँसीले कुल्चेका लुगा घरभित्र ल्याउन भएन, सबै लुगा फेरि धोएर सुकाउनु पर्यो, फेरि लुगा धुन रहर लागेर त होला नि सुकाएको लुगामा भैँसी चराको।
हरे कत्रो उत्पात, जानुगाको डाहाले चरिरहेको भैँसीलाई कुदाउँदै लगेर जानुगाको लुगामाथि दौडाए, अहिले धुर्तै पत्ता लागेपछि फेरि सबै लुगा उसैले धुनुपर्ने हो। त्यसैले भन्छन् नि, अरूलाई पार्न खनेको खाल्डोमा आफै परिन्छ। तर बिचारा सोझो भैँसीले चाहिँ डडाल्नुभरि डाम बस्ने गरी पिटाइ खानु पर्यो। धन्न देवानन्द त्यही बाटो आउँदै रहेछ र भैँसीले थप पिटाइ खानु परेन। तर हाम्रो मिलनचोकमा सबै प्रियङ्का र मनु जस्ता, विकल र मोहन जस्ता मान्छे मात्र छैनन् हजुर, यहाँ त सुकुमारी, सुजाता र पवित्र जस्ता कोमल मन भएका, असल आचरणका मान्छे पनि छन्। नौ कक्षा पास गरेर दस कक्षामा पढिरहेकी सुकुमारीको ज्ञानको दायरा झन फराकिलो हुँदैछ। विख्यात वैज्ञानिक हुन चाहने सुकुमारीलाई विज्ञानका बारेको बहसमा कसैले हराउनै सक्दैन भने पनि हुन्छ। आज त दस कक्षामा विज्ञान पढाउने सरसँगै पर्ला जस्तो पो छ त सुकुमारीको।
गुड मर्निङ सर।
गुड मर्निङ, सिट डाउन एभ्रीबडी।
थ्याङ्क यू सर।
ल आज हामीहरू लाइटनिङ अर्थात् चट्याङको बारेमा पढ्छौँ। तिमीहरूले देखेका छौ नि चट्याङ परेको?
मैले चाहिँ चट्याङ परेको सुनेको छु, राति राति गडाङ गुडुङ गरेर तर्साउँछ।
हो, चट्याङ पर्दा बादलहरू एक आपसमा जुत्छन्, त्यतिखेर आवाज पनि आउँछ, बिजुली पनि चम्किन्छ, चट्याङ पनि पर्छ। तर हामीले सबैभन्दा पहिला बिजुली चम्किएको देख्छौँ र त्यसको केही समयपछि आकाश गर्जेको सुनिन्छ। वायुमण्डलमा आवाजभन्दा द्रुत गतिमा प्रकाश कुद्ने भएकोले यस्तो भएको बुझ्यौ?
तर बिजुली चम्केको देख्नुभन्दा पहिल्यै जमिनमा चट्याङको करेन्ट चाहिँ आइसकेको हुन्छ होइन सर?
हो त्यही हो, त्यसै हो। अनि यो के हुन्छ त भनेदेखि, दुईवटा बादल जुधेर निर्माण हुने चट्याङ कुनै घर, रुख वा अरू कुनै सुचालकहरू मार्फत जमिनमा जान्छ बुझ्यौ?
बाक्लो बादलभित्र जमिनमा पर्न ठिक्क परेको पानी अर्को बादलभित्र रहेको हिउँ पानी वा तातो हावासँग जोरदार रूपमा घर्षण भएर चट्याङ पर्छ, होइन त सर?
ठिक भन्यौ सुकुमारीले। ल यसो गरौँ, अब तिमीहरूकै साथी सुकुमारीलाई धेरै कुरा थाहा छ, उनैले सबै कुरा बुझाउँछिन्, म त्यतिन्जेल सुनेर बस्छु, अनि थप कुरा भन्न पर्यो भने भनौँला। ल अगाडि आऊ त सुकुमारी।
म त्यहाँ पढाउने ठाउँमा त आउँदिनँ सर, यही बेन्चबाट उठेर भन्छु नि।
ल ल हुन्छ हुन्छ, तिमीलाई जहाँ सजिलो हुन्छ त्यही बसेर भन न।
चट्याङ भनेको पानी पर्ने बेलामा हुने विद्युतीय ऊर्जाको ठुलो विस्फोट हो। दुई थरी बादल जुधेर निस्केको ऊर्जा पृथ्वीमा जान खोज्दा मान्छेलाई छोयो भने त ज्यानै जान सक्छ।
कस्तो राम्ररी कुरा बुझाउने कला छ तिमीमा, मान्नै पर्छ सुकुमारी तिमीलाई।
इन्टरनेटमा हेरेको एउटा साइटको अनुसार चट्याङ पर्दा एक दुई माइक्रो सेकेन्डको बिचमा 20,000 डिग्री सेन्टिग्रेडसम्म तापक्रम र लाखौँ भोल्टेज करेन्ट उत्पत्ति भएर पृथ्वीमा छिर्छ। त्यही भएर चट्याङ परेको ठाउँ एकैछिनमा ध्वस्त हुन पुग्छ।
हो, कुरो ठिक हो।
चट्याङको विषयमा अध्ययन गर्ने विधालाई फ्लुमिनोलोजी भनिन्छ। चट्याङ पर्दा उत्पत्ति हुने करेन्टलाई सङ्कलन गर्न सके विश्वको ऊर्जा सङ्कट टार्न मद्दत पुग्छ, किनकि पृथ्वीमा हरेक सेकेन्डमा झन्डै 2,00,000 पटक चट्याङ परिरहेको हुन्छ।
वा सुकुमारी, माने मैले तिमीलाई, मेरो भन्दा पनि राम्रो जानकारी लिएकी रहेछौ चट्याङको बारेमा। तिमीहरूले यति जाने पुग्छ यो चट्याङको बारेमा, भोलि फेरि हामी पानीका अणुको बारेमा पढ्छौँ, बुझ्यौ?
थ्याङ्क यू सर।
ल राम्रोसँग पढेर बस।
हुन्छ सर। ओइ सुकुमारी, यस्तै पारा हो भने त हाम्रो साइन्स पढाउने सरको जागिरै जाला जस्तो छ।
सुकुमारी नानी सूचना कि खानी, आज त हाई स्कुलमा पढाउने विज्ञान सरलाई नै चकित पारिदिन्। हुन पनि कति जाने कि, गर्भवती माइजूका बारेमा पनि जानेकै छ, विज्ञान सरले पढाउने चट्याङका बारेमा पनि जानेकै छ, दुध कसरी जमेर दही हुन्छ भन्ने पनि जानेकै छ। मैले चित्रनगर छोडेर जाँदा मनोजकी छोरी सुकुमारी थिए, अब भोलि भेटिने भई सूचना कुमारी। मैले चित्रनगर छोड्दा सोहनले भर्खर बिहे गरेका थिए, अब म चित्रनगर फर्किँदा त जानुकाले घुतुमुने बच्चा पाउली जस्तो छ। अस्ति जस्तो लाग्छ कालीकोट छोरीका घर आएको, धेरै दिन पो गइसकेछ, यो समय पनि कति चाँडै बित्छ बित्छ। आज पनि समयले नेटो काटी पो सकेछ त। सत्य भनेको हजुर, यो मिलनचोक देवपुर र चित्रनगरका मान्छेको कुरा गर्न थालेपछि मलाई नि समय गएको पत्तै हुन्न। विज्ञान पढाउने शिक्षकले समेत कक्षामा बसेर सुन्नुपर्ने गरी सुकुमारीको अति ज्ञान कतै खति त नहोला मिलनचोकमा, कतै स्कुलले पढाउन सक्दिन भन्ने त होइन। प्रियङ्काले जानी जानी जानुकाको लुगामा भैँसी कुदाएको विषयमा देवानन्दले मुख खोल्ला कि नखोल्ला, मनोजले सूर्य आएको डबले सुजाताकी छोरी बिन्दालाई अब के भन्ला, अनि जानुकाले चित्रनगरको स्वास्थ्य चौकीमै सुरक्षित बच्चा जन्माउलिन् कि लानु पर्ला काठमाडौँ नै। म सुनाउँछु अर्को साता, हजुर सुन्नुहोला है मिलनचो गाथा। अर्को साता पनि आउनेछु, देवपुर चित्रनगर र मिलनचोकका कुरा ल्याउनेछु। ए हजुर, नमरी बाँचे कालाले साँचे, भेटौँला अर्को बार। कालीकोटबाट अन्तिम पल्ट बोल्दैछु हजुर, आजलाई यो जुङ्गे काकाको तर्फबाट कोटी कोटि नमस्कार।
नाटक श्रृङ्खला मिलनचोक सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। नाटक सुनिसकेपछि आफूलाई लागेका कुरा हाम्रो फेसबुक पेज www.facebook.com/radiodrama-milanchokma लेख्न नबिर्सिनुहोला। आफ्नो विचार SMS-बाट पठाउन मोबाइलको मेसेज बक्समा जानुहोस्। मिलनचोकको छोटकरी रूप MC टाइप गरी एक स्पेस दिनुहोस् र आफूलाई लागेको कुरा लेखेर 35566 पठाउनुहोस्। हामी तपाईँका सुझाव सल्लाह र प्रतिक्रियाको स्वागत गर्छौँ।